नमस्कार, फ्रिडम चौतारी पडकास्टको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी नीतिगत निर्णय भनेको के हो भन्ने केही विषयसँग आधारित भएर चर्चा गर्दैछौ। ललिता निवास बालवाटार क्षेत्रको सरकारले अधिग्रहण गरेर लिएको सरकारी जग्गामा मोही खडा गरी सो जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गराउन मन्त्री परिषदले निर्णय गरी मालपोत कार्यालय काठमाडौँलाई दिएको आदेशको आधारमा सो सम्पत्तिमा भूमाफियाको चलखेलबाट हुन गएको भ्रष्टाचार प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 175 जना व्यक्तिको नाममा विशेष अदालतमा मुद्दा चलाएको छ। सो मुद्दा चलाउँदा उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्न मोही हक सिर्जना गर्ने निर्णय गर्ने तत्कालीन मन्त्री परिषदका प्रमुख पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराई तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई भने नीतिगत निर्णयमा मात्र सहभागी भएको भनी अख्तियारले अभियोग नलगाई छुट दियो। सोही निर्णयको प्रस्ताव आफ्नो मन्त्रालयबाट मन्त्री परिषदमा लान सहमति दिएकोमा पूर्व उप प्रधानमन्त्री विजय कुमार गच्छेदार र सो निर्णय कार्यान्वयन गराएकोमा तत्कालीन भूमि सुधार मन्त्रीहरू डम्बर श्रेष्ठ तथा चन्द्रदेव जोशी भने अभियुक्त बनेका छन्। यो घटना पछि मन्त्री परिषदले गर्ने कुन निर्णय नीतिगत हो र कुन निर्णय कानुन बमजिम हो भन्ने बहस व्यापक भएको छ। यस सन्दर्भमा आजको फ्रिडम चौतारी पडकास्टमा हामी केही महत्त्वपूर्ण विचारहरूलाई समेट्ने प्रयास गर्दैछौँ। यस सम्बन्धमा फागुन 6/2076 नयाँ पत्रिका दैनिकमा पूर्व कानुन सचिव मोहन बन्जाडेको एक विश्लेषणात्मक लेख प्रकाशित भएको छ। सो लेखमा पूर्व सचिव बन्जाडेले भन्नुभएको छ,
नेपालको सरकार सञ्चालन प्रणालीमा नीतिगत निर्णय र पटके निर्णय भन्ने लवज बहुधा प्रयोग हुने गरेको छ। कहिलेकाहीँ एकपटकीय निर्णय पनि हुने गरेका छन्। नीतिगत निर्णय भनेको के हो भन्ने बारे खास कानूनी परिभाषा भेटिँदैन। कानूनमा प्रष्ट परिभाषा नभएको विषयमा व्यवहार र सामान्य समझका आधारमा परिभाषा गर्नुपर्ने हुन्छ। सामान्यत सम्पूर्ण देश वा खास क्षेत्र वा खास वर्गका सबैलाई समान रूपमा लागू हुने वा प्रभाव पार्ने निर्णय नीतिगत निर्णय हो। नीतिगत निर्णय एउटा वा सीमित व्यक्तिसँग मात्र सम्बन्धित हुँदैन। निर्णय नीतिगत हुन त्यो सार्वजनिक हुनुपर्छ। सार्वजनिक रूपमा जानकारीमा नआउने निर्णय नीतिगत हुन सक्दैन। नीतिगत विषयले पार्ने प्रभावबारे जानकारी पाउने हक सबैमा हुन्छ। गोप्य रहने वा लाभ दिन खोजिएका सीमित व्यक्तिलाई सम्म जानकारी दिने विषय नीतिगत हुन सक्दैन। नेपालका कुनै पनि अस्पतालका लागि आमुख उपचार यन्त्र झिकाएमा 70% भन्सार छुट दिने भन्ने निर्णय नीतिगत हो, किनकि जुनसुकै अस्पतालले त्यो यन्त्र झिकाए त्यो सुविधा पाउँछ। फलानु औषधिमा भन्सार छुट हुने भन्ने निर्णय पनि नीतिगत हो, किनकि त्यो औषधि झिकाउने सबैले त्यो छुट पाउँछन्। त्यसको सट्टा कुनै खास अस्पताल वा फलानु व्यापारीलाई 70% छुट दिने भन्ने निर्णय गरे त्यो पटके निर्णय हो। अस्पताल वा व्यक्ति विशेषले निवेदन दिए पनि निवेदक अस्पताल र व्यापारी बाहेक त्यसै प्रकारका अरू सबैलाई पनि छुट दिने निर्णय गर्नु पटके विषयबाट उठेको नीतिगत निर्णय हो। नीतिगत निर्णय हुन त्यो देशव्यापी हुनै पर्छ भन्ने छैन।
मन्त्री परिषदले निर्णय गर्नु अगाडि प्रस्ताव तयार गरी पेश गर्ने सम्बन्धमा पनि पूर्व सचिव बन्जाडेको सो लेखमा विस्तृत जानकारी दिएको छ। उहाँका अनुसार,
नेपालमा मन्त्री परिषदबाट निर्णय गर्दा मन्त्रालयबाट प्रस्ताव तयार गरी मन्त्री परिषद सचिवालयमा पठाइन्छ। ती प्रस्तावमा प्रक्रिया पुर्याउन बाँकी भए मन्त्री परिषद सचिवालय र मन्त्री परिषदबाट पनि प्रस्ताव फिर्ता गर्ने चलन छ। निर्णय कानुन बमोजिम र प्रक्रिया पूरा गरी होस् भन्नलाई यसो गरिन्छ। मुख्य सचिवले प्रधानमन्त्रीलाई प्रस्तावको मजबुन जानकारी गराउँदा चित्त नबुझे प्रधानमन्त्रीले प्रस्ताव फिर्ता पठाउन बाधा हुँदैन। अघिल्लो सरकारका पालामा निर्णय गर्न मन्त्री परिषदमा पुर्याइएका प्रस्ताव नयाँ सरकार आएपछि मन्त्रालयमा फिर्ता पठाउने गरिन्छ। सिद्धान्तत अघिल्लो मन्त्रीले दिएको स्वीकृतिलाई पर्याप्त मानिँदैन। त्यसमा नयाँ मन्त्रीलाई त्यो प्रस्ताव अगाडि बढाउने वा नबढाउने छुट हुने मानिन्छ। मन्त्रालयमा तह तह पेश हुँदै मन्त्रीबाट निर्णय भई मन्त्री परिषदमा पेश हुने प्रस्ताव नियमित प्रस्ताव हो। कहिलेकाहीँ मन्त्रालयबाट प्रस्ताव तयार भएको हुँदैन, तर पनि निर्णय भएर आउने गरेको पाइन्छ। त्यस्तोमा विभागीय मन्त्रीले ठाडो प्रस्ताव पेश गरी मन्त्री परिषदबाट निर्णय भएको भनिन्छ। कहिलेकाहीँ प्रधानमन्त्रीले आफै ठाडो प्रस्ताव राखेको भन्ने पनि सुनिन्छ। ठाडो प्रस्तावबाट पटकै निर्णय मात्र हुन्छ कि नीतिगत निर्णय पनि गरिन्छ त? प्रधानमन्त्री वा मन्त्रीले पेश गरेको ठाडो प्रस्तावमा मन्त्री परिषदले नीतिगत निर्णय गरेको विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने नपर्ने के हो? किनकि ठाडो प्रस्ताव प्रक्रिया पूरा नगरी वा छलेर आएको प्रस्ताव हो। कहिलेकाहीँ कतिपय विषय मन्त्री परिषदमा प्रस्तावका रूपमा मात्र होइन, कुनै पनि रूपमा पेश हुँदैन, तैपनि निर्णय हुने गरेको पाइन्छ। सुन्दा आश्चर्य लागे पनि बेला बेलामा यस्तो हुने गर्छ। खास गरी मन्त्री परिषदबाट निर्णय भएपछि कुनै विषय छुटेमा वा प्रधानमन्त्रीलाई तत्काल केही गर्नै पर्ने लागेमा अमुक विषय फलानु दिनको निर्णयमा समावेश गर्ने भनी प्रधानमन्त्रीले अर्याएमा मुख्य सचिवले निर्णय भएको भनी प्रमाणित गर्ने गरिन्छ। यसलाई बिना प्रस्तावको अरौटे निर्णय भन्न सकिन्छ। यस्ता निर्णय पटके मात्र हुन्छन् कि नीतिगत पनि हुन्छन् वा हुन्थे भन्ने कुरा प्रधानमन्त्री र मुख्य सचिव भइसकेका व्यक्तिहरूले भन्न सक्ने विषय हो। जे होस्, मन्त्री परिषद बैठकको कार्यसूचीमा समावेश नभएका र मन्त्रीहरूलाई वितरण नगरिएको र ठाडै भए पनि बैठकमा प्रस्तावित नभएका विषयमा भएको निर्णयमा को जिम्मेवार हुने हो भन्ने प्रश्न उठ्न सक्छ। कुनै मन्त्रीले मन्त्री परिषदमा प्रस्ताव पेश गर्ने भनी गरेको निर्णय विषयवस्तुमा गरेको निर्णय होइन। मन्त्री परिषदमा प्रस्ताव पेश गर्न मन्त्रालयलाई सहमति दिएको सम्म हो। प्रस्ताव पेश गर्न गरिने निर्णयले कुनै हक हनन गर्ने, कसैका हक सृजना गर्ने वा प्रभावित गर्ने हुँदैन। यो निर्णय वास्तवमा निर्णय गर्ने अधिकृत निकायमा विषयवस्तु प्रवेश गराउने सम्मको निर्णय हो। यही विषयमा मन्त्री परिषदबाट निर्णय गरे बापत मन्त्री जिम्मेवार हुनु नपर्ने भयो, किनकि त्यो मन्त्री परिषदको सामूहिक निर्णय हो। तर ऊ त्यही प्रस्ताव पेश गर्न सहमति दिए बापत भने जिम्मेवार हुने भयो। एक्लै गर्दा जिम्मेवार हुने तर मिलेर वा समूहमा गर्दा छुट हुने देखियो। अरू कसुरमा भने समूह वा साङ्गठित रूपमा अपराध गर्दा अपराधको मात्रा र सजाय बढ्छ।
पूर्व सचिव एवं कानून तथा प्रशासनका जानकार मोहन बन्जाडे अहिले नीतिगत निर्णयका नाममा भ्रष्टाचार जन्य दुराशययुक्त निर्णय गर्ने प्रचलन बढेको तर्फ इङ्गित गर्दै भन्नुहुन्छ।
क्याबिनेट प्रणालीमा प्रधानमन्त्रीको सहमति नभएको प्रस्ताव मन्त्री परिषदको बैठकमा प्रवेश गर्न नसक्ने र प्रधानमन्त्रीको चाहना विपरीत मन्त्री परिषदबाट निर्णय नहुने मानिन्छ। प्रधानमन्त्रीसँग मन्त्री असहमत हुनु भनेको मन्त्री पदबाट राजीनामा गर्न तयार हुनु हो भन्ने थेगो नै छ। कहिलेकाहीँ मन्त्रालय वा मातहतका निकाय वा संस्थान आदिबाट निर्णय गर्नुपर्ने वा गर्न सकिने विषय पनि मन्त्री परिषदबाट निर्णय गराउने चलन छ। यसरी प्रचलित कानून बमोजिम अन्य निकाय वा अधिकारीले गर्नुपर्ने निर्णय मन्त्री परिषदबाट हुनु अधिकार क्षेत्र बाहिरको कार्य हो। यसरी कानून वा अधिकार क्षेत्र नाघी मन्त्री परिषदले सामूहिक निर्णय गरेमा त्यसका लागि जिम्मेवार हुनु नपर्ने हो। अख्तियारले प्रवेश गर्न नमिल्ने र अख्तियार प्रवेश नगरेका विषयमा अदालतले बोल्न नमिल्ने भए पनि कुनै निर्णय नीतिगत हो र कुन होइन भन्ने विषयमा अन्तिम निर्णय कसले गर्ने हो भन्ने प्रश्न पनि टटकारो नै छ। सबै सामूहिक वा नीतिगत निर्णय असल नियतले भएका नहुन पनि सक्छन्। स्वार्थ बाँझिने गरी वा असमान व्यवहार गर्ने गरी, पूर्वाग्रह प्रष्ट देखिने गरी, संविधान र कानून विपरीत हुने गरी, अरू निकाय र अधिकारीलाई ऐन कानूनले दिएको अधिकार क्षेत्रको उल्लङ्घन हुने गरी, तथ्य र व्यवहारको स्पष्ट विपरीत हुने गरी र प्रस्तुत प्रमाणको विपरीत हुने गरी निर्णय भएमा पनि छानबिन र अनुसन्धानको दायरा बाहिर राख्नु नै कानूनको शासन र न्याय हो त? हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा संशोधनको प्रयास भइरहेको भन्ने सुन्नमा आएको छ। त्यसैले सो ऐनको संशोधन गर्दा मन्त्री परिषदको नीतिगत तथा सामूहिक निर्णयमा कारवाही हुने नहुने सम्बन्धमा यी र यस्तै अन्य आयामलाई लिएर गम्भीर रूपमा छलफल भई ऐन परिमार्जन गर्नु मनासिब हुनेछ।
यस बहसमा हामीले कान्तिपुर टेलिभिजनमा फागुन 6 गतेको राति 9 बजे प्रसारित सरोकार कार्यक्रममा भएको बहसका केही विचारलाई पनि प्रस्तुत गर्दैछौ। सरोकार कार्यक्रम सञ्चालक निमेश बन्जाडेका प्रश्नहरूको उत्तर दिँदै पूर्व न्यायाधीश गौरीबहादुर कार्की र प्रशासक एवं पूर्व सचिव डाक्टर द्वारिकानाथ ढुङ्गेलका विचारहरू पनि यही प्रसङ्गमा केन्द्रित छन्। उहाँहरूको विचारले नीतिगत निर्णयको अर्थ र सीमा बुझ्न तथा हालै अख्तियारले नीतिगत निर्णयको नाममा केहीलाई छुट दिई चलाएको मुद्दाको कमजोर र दुराशयपूर्ण कदमबारे बुझ्न सहयोग पुग्दछ।
बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिरामिरामा संलग्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उप प्रधानमन्त्री विजय कुमार गच्छदार सहित 3 जना मन्त्री र 3 सचिव सहित 175 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यति ठुलो मुद्दामा अख्तियार सक्रिय भएकोमा प्रशंसा पनि भएको छ, तर एउटै मुद्दामा देखिएकालाई उन्मुक्ति दिएकोमा भने अख्तियारले चर्को आलोचना खेपिरहेको छ। नीतिगत निर्णयको हवाला दिँदै अख्तियारले पूर्व प्रधानमन्त्री द्वै माधव कुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाएको छैन। सचिवलाई दोषी देखाएको अख्तियारले तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई पनि दोषी बनाएको छैन। यो प्रकरणले नीतिगत निर्णयमाथि गम्भीर प्रश्न खडा गरेको छ। के हो त नीतिगत निर्णय भनेको? कसरी हुन्छ नीतिगत भ्रष्टाचार? कस्तो बेलामा गरिन्छ नीतिगत निर्णय? आजको सरकार यही विषयमा केन्द्रित हुनेछ। र छलफलका लागि आज हामीसँग हुनुहुन्छ विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की र पूर्व प्रशासक द्वारिकानाथ रुङ्गेल। मैले कुराकानीको सुरुवात गर्न चाहन्छु गौरीबहादुरजीबाट। यो खासमा नीतिगत निर्णय भनेको के हो? पहिला नीतिगत निर्णयबाटै बुझौँ।
नीतिगत निर्णय भनेको के भनेदेखि, मन्त्री परिषदले विभिन्न सामाजिक आर्थिक राजनीतिक विभिन्न काम क्रियाकलापमा चाहिँ नि काम गर्नुपर्ने हुन्छ र चुनावमा आउँदाखेरि नै राजनीतिक पार्टीहरूले आफ्नो नीति यो हुन्छ भनेर भनेका हुन्छन्। ती नीतिहरूलाई परिपालन र परिपूर्ति गर्नको लागि चाहिँ नि मन्त्री परिषद विभिन्न काम गर्ने कुरालाई चाहिँ नि नीतिगत निर्णय भनेर भनिन्छ। त्यो नीति बनाउने हो र भइरहेको कानुनलाई कानुनमा भएको कुरालाई चाहिँ नि मन्त्री परिषद निर्णय गर्ने होइन, कानुन बनाउने नै काम गर्नुपर्ने हुन्छ। आवश्यक पऱ्यो भने कानुनलाई संशोधन गर्न सक्छ। जस्तो अहिले गएको चुनावमा चाहिँ नि वृद्ध भत्ता हामीले यति दिन्छौँ भनेर भन्यो नि, हो त्यसलाई कानुनमा भएको थिएन। कानुनमा ल्याउने हो भने अब यति गरेर हामी पास गर्छौँ भनेर निर्णय गर्ने, कानुन संशोधन गर्ने कुरा हो, त्यो नीतिगत निर्णय। कानुनमा भइरहेको कुरालाई चाहिँ नि जस्तो कुनै कार्यालयले गर्ने, अधिकारीले गर्ने अथवा यस्तो कुरालाई मन्त्री परिषदले अथवा कसैले गर्न सक्दैन, त्यो चाहिँ नीतिगत निर्णय होइन।
ओके, द्वारिकानाथजी तपाईँको बुझाइमा चाहिँ?
धन्यवाद। उहाँले भनेको कुरा म अलिकति थप्छु। संसदीय व्यवस्था र राजनीतिक दलले सञ्चालन गरेको मुलुकमा मन्त्री परिषदले राज्य सञ्चालन गर्दा राज्यकासँग सम्बन्धित कुराहरू, चाहे ती परराष्ट्रसँग सम्बन्धित हुन्, चाहे सुरक्षासँग सम्बन्धित हुन्, चाहे आर्थिक विकाससँग सम्बन्धित होस्, सामाजिक हो, ती कुराहरू विभागीय मन्त्रीले मात्रै गरेर पुग्दैन, त्यसलाई चाहिँ नि मन्त्री परिषदमा सामूहिक रूपमा छलफल गरेर टुङ्ग्याउने, त्यसको आधारमा कार्यक्रमहरू निर्धारण गर्ने, ऐन नियम बनाउने काम गरिन्छ। त्यस्तो विषयलाई मात्रै नीतिगत विषय भनिन्छ र त्यस अन्तर्गत गरिने निर्णयहरूलाई नीतिगत निर्णय भनिन्छ। नीतिगत निर्णयलाई क्याबिनेटले गर्न सक्दैन भन्ने होइन, तर भएका नीतिहरू कस्ता छन् त र भएका अन्तर्गत कानुनहरू कस्ता छन् त, ती कुराहरूको केलाएर गर्नुपर्ने आवश्यकता हुनसक्छ। त्यो गर्दाखेरि तुरन्त मन्त्री परिषदले भएका कानुनहरूमा र भएका नीतिहरूमा परिवर्तन गर्नुपर्ने हुन्छ, नकि तजविजी आधारमा निर्णय गर्दै जाने। र अहिलेको समस्या उठेको भनेको, म तपाईँलाई धेरै उदाहरण दिन सक्छु मन्त्री परिषदले कस्ता कस्ता किसिमको नीतिगत निर्णय गर्छ भन्ने कुरामा।
गौरीबहादुरजी, नीतिगत निर्णय भयो, हाम्रो अधिकार क्षेत्रभित्र परेन भन्यो अख्तियारले दुईवटा पूर्व प्रधानमन्त्रीहरूलाई मुद्दा दर्ता गराउन,
बालुवाटारको कुरामा चाहिँ नि नीतिगत निर्णय हो कि होइन भनेर हेर्नलाई नि, त्यहाँ कानुनलाई मिचेर नीतिगत निर्णय भनेर मिचेर गरेको निर्णयलाई चाहिँ अख्तियारले नीतिगत निर्णय भनेर भनिदियो, त्यो कसरी भनेदेखि नि?
भनेको त्यति बेलाको मन्त्री परिषदले कानुनलाई मिचेर गरेको निर्णय थियो त्यो,
हो त्यो कसरी भनेदेखि?
कुन कुन कानुन मिच्यो?
भूमि सम्बन्धी ऐनलाई मिचेको छ। के हुन्छ भने मोही चाहिने कसलाई बनाउने के गर्ने भन्ने कुरामा चाहिँ निर्णय गर्ने अधिकार चाहिँ नि भूमि सुधार कार्यालयलाई हुन्छ। अर्को मोही कायम गर्नलाई पनि नेपालमा हाम्रो यहाँ चाहिँ 21 सालमा भूमि सुधार लागू भयो, त्यो लागू हुँदाखेरि कसले कसले कुन कुन जग्गा जोत्या छ भनेर फिल्ड फिल्डमा गएर नापी गरिरहेछ। नापी गर्न जाँदाखेरि यो जग्गा मेरो हो, मैले यो गुठीको जग्गा जोतिरहेको छु अथवा यो फलानुको जग्गा मैले जोतिरहेको छु भनेर त्यहाँ लेखाउने जो मोही हो ऊ लेखाएको हुन्छ। त्यही आधारमा मोही हुने नहुने क्रमशः कार्यवाही अगाडि बढ्छ कि भनौँ न। कोही अब लेखाएको भनेर मोही पनि हुँदैन, कोही लेखाउन छुटिरहेको छ भने पछि पनि निवेदनतिर मोही हुन्छ, हो त्यस्तो हुन्छ। अब भूमि सुधारमा नलेखाएको मान्छेलाई चाहिँ नि अहिले मन्त्री परिषदले चाहिँ फलानुलाई मोही भनेर भनिदियो, त्यो मोही भन्ने कुरै मन्त्री परिषदले भन्ने कुरा एउटा होइन। र अनि त्यो पनि मोही कायम गर्नलाई भूमि सुधारले लेखेर पठाउने भनेर पहिले भन्यो, भूमि सुधार कार्यालयले मानेन।
हो
त्यो रेकर्डमै नभएको अब्लिगो नभएको कुरालाई हामी गर्न सक्छौँ भनिसकेपछि अनि ल मालपोतले गर्ने भनेर निर्णय गरिदियो मन्त्री परिषदले। हो कानुनमा भएको भूमि सुधार कार्यालयले गर्ने कामलाई चाहिँ नि मन्त्री परिषदले मालपोतले गर्ने भनेर मालपोत गर्न सक्दैन। हो त्यो कुरो त के भनेदेखि जस्तो भूमि सम्बन्धी ऐनअनुसार चाहिँ भूमि सुधार अधिकारीले गर्ने कामलाई चाहिँ नि भूमि सुधारको महानिर्देशक सचिव मन्त्री र मन्त्री परिषदले गर्न सक्दैन। यति मात्रै होइन कि संसदले समेत चाहिँ नि ल यसलाई चाहिँ मालपोतलाई दिनु भन्न सक्दैन, उसले गर्ने छ भने भूमि सम्बन्धी ऐनमै सुधार गर्नुपर्छ। हो यसरी चाहिँ नि कानुनमा भइरहेको कुरालाई चाहिँ मिचेर गरियो, त्यहाँ गुठी पहिले रेकर्डमै रहन्छ यो गुठीको गरिदिने भनेर भनिदियो, यसरी मोहीको नाममा चाहिँ नि सरकारी जग्गा दियो, त्यो सरासर चाहिँ नीतिगत निर्णय होइन, कानुनको बरखिलाफ हो भन्ने कुरा हो।
नेपालको भूमि सम्बन्धी विषयलाई हेर्ने भूमि सम्बन्धी ऐन छ, त्यो ऐन संसदले बनाएको हो र संसदलाई त्यो ऐनले चित्त बुझेन, संसदले परिवर्तन गर्न सक्छ। त्योभन्दा अगाडि बहुमतको सरकार छ, उसले अध्यादेश जारी गर्न सक्छ। त्यो नगरिकन लगेर भूमि सुधार सचिव र भूमि मन्त्रीलेसम्म पनि गर्न सक्दैन जुन कुरा मालपोत अधिकृतले गर्ने र भूमि सुधार अधिकारीले गर्ने, त्यो कानुनले तोकेको कुरामा यो मन लाग्यो त्यसलाई पहिले त यो अधिकरण गरे हो कि होइन नै हेरिएन।
ठिक छ यो विषय यसरी उठान भएको छ, यसमा धेरै कार्यदलका प्रतिवेदन पनि आइसकेका छन्, अख्तियारले पनि आफ्नो डकुमेन्टहरू बुझाइसकेको छ र 175 जनालाई मुद्दा दायर गरेको छ। यहाँनिर प्रश्न उठिरहेको प्रश्न कतिको जायज हो तपाईँहरूबाट बुझ्न चाहन्छु म। पूर्व 2 जना प्रधानमन्त्री र मुख्य सचिवलाई तानिएन, उहाँलाईहरूलाई पनि मुद्दा दर्ता गर्नु पर्थ्यो भन्ने प्रश्न कतिको दमदार छ।
हो तपाईँले मलाई यही कुरा म भन्न खोज्दै थिएँ, तपाईँले यो कानुनी दृष्टिकोणबाट राजनीतिक दृष्टिकोणबाट यो विषयलाई हेर्नुभन्दा यो हामीले जुन किसिमको व्यवस्था अप्नाएका छौँ त्यो अवस्था भनेको प्रधानमन्त्रीय व्यवस्था हो। हिजो प्रधानमन्त्रीले काम गर्न पाएन राजाले रोक्थे भन्थे है, अब त अहिले त तपाईँले हेर्नुभयो नेपालको संविधान हेर्नुभयो भने सम्पूर्ण कार्यकारी अधिकारी प्रधानमन्त्री भन्ने छ, त्यही हो, त्यही परम्परा चलेको। त्यसमा प्रधानमन्त्रीका यस्तो विषय पुगिसकेपछि मन्त्री परिषदमा पुगिसकेपछि त्यहाँ हेरिनुपर्ने कुरा के थियो भने मुख्य सचिव प्रधानमन्त्रीको पहिलो सल्लाहकार हो, त्यो मुख्य सचिव भनेको हेड क्लर्क कारिन्दा होइन, खरदार सुब्बा होइन, ऊ चाहिँ नि प्रधानमन्त्रीको प्रशासनिक औपचारिक सल्लाहकार हो। प्रधानमन्त्रीको सफलता र असफलता मुख्य सचिवमा निर्भर गर्छ र त्यो प्रधानमन्त्रीको कार्यालयमा कानुन हेर्ने अधिकृत हुन्छ, त्यहाँ विषयगत हेर्ने हुन्छ। यस्तो किसिमको संवेदनशील विषय आइसकेपछि मुख्य सचिवले मैले खालि फरवर्ड गरेको हो भन्न मिल्दैन र यसमा तपाईँलाई म उदाहरण दिन्छु, मरेर गइसके त्यस्ता व्यक्तिहरू नेपालको प्रशासनमा फेरि आइदिउन् भन्छु, तीमध्येमा एकजना कृष्णबहादुर मानन्दरजी हुनुहुन्थ्यो, उहाँ जस्तो हेडमास्टर भएर आएको, नायब सुब्बाबाट हेडमास्टर भएर आएको मान्छे भए, उहाँ जब मुख्य सचिव हुनुहुन्थ्यो त्यसवक्त मन्त्रालय अर्डर जाने प्रस्तावहरू उहाँले पहिले त्यो शाखा शाखामा लगेर त्यो जाँच्न लगाउनुहुन्थ्यो, त्यहाँपछि कानुनका सचिवले हेर्थे, कानुनका राखिन्थ्यो, राखेर चित्त बुझेन भने सम्बन्धित सचिवलाई बोलाएर त्यहाँ सोधेर छलफल गरेर फिर्ता पठाउनुहुन्थ्यो, पठाइसकेपछि फेरि आइसकेपछि प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीजी यो विषय यस्तो 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 छ र यसमा कानुनको यो कुरा छ र यो कुरा गर्नुहुन्छ हुन्न भनेपछि प्रधानमन्त्रीले राख्नुहोस् भनेपछि उहाँले प्रस्तुत गर्नुहुन्थ्यो। त्यस्तो किसिमबाट आज यस्तो संवेदनशील विषय छ, सार्वजनिक विषय छ, त्यो बालुवाटा त्यो प्राइम पिस अफ ल्यान्ड छ, मैले नेपाली शब्द पाउन सकिरहेको छैन, प्राइम पिस अफ ल्यान्ड छ, त्यसमा धेरैको आँखा छ, देख थाहा भइहाल्यो माफियाहरूले भूमाफियाहरूले के गरे रहेछ भने, त्यस्तो प्रस्ताव त्यस्तो एक त्यसैमै भन्दैछु, त्यस्तो किसिमको गइसकेपछि निर्णय गर्ने प्रधानमन्त्रीहरूले नैतिक जिम्मेवारी लिनुपर्छ। मुख्य सचिवले मैले गरेँ भन्नु हुँदैन, म मेरो जिम्मेवारी छ भन्नुपर्छ। यस्तो कुरामा यो टेक्निकल पोइन्टमा कानुनको आधारमा टेकेर अख्तियारले जुन काम गर्यो म भन्छु अख्तियार नाङ्गियो। एकातिर अख्तियारले 175 गर्यो ठिक गर्यो, तर यसले जुन किसिमको यिनीहरूलाई छुट दिएको देखियो त्यो अख्तियार नाङ्गिएको हो भन्छु।
गौरी भाइजी, यहाँनिर नीतिगत निर्णयका कुराहरूलाई हामीले हेर्न सक्दैनौँ भन्ने अख्तियारको कुरालाई कानुनी आधारसँग लगेर जोड्नेका त्यही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 2048 ऐनसँग जोड्नु पर्यो होइन?
हजुर।
के भन्छ त्यहाँ?
के भन्छ भने नि 48 अख्तियारको ऐनमा दफा 2 चाहिँ खारेज गरेर केही संशोधन भयो, त्यो चाहिँ नि के भनेदेखि उच्च राजनीतिक पदाधिकारीहरूलाई अख्तियार नलाग्ने भनेर खारेज भयो।
म ठ्याक्कै लाइन पढ्छु ल। दफा 4 भनिएको छ, मन्त्री परिषद वा त्यसको कुनै समितिले सामूहिक रूपमा गरेको कुनै नीतिगत निर्णयका सम्बन्धमा आयोगले यस ऐन अन्तर्गत अनुसन्धान र तहकिकात तथा तत्सम्बन्धी कुनै कारवाही गर्ने छैन भन्ने व्यवस्था छ होइन?
हो, त्यो कुरालाई के गर्यो भने ऐन संशोधन गरेर खारेज गरियो। खारेज गरिसकेपछि अनि मुद्दा पर्यो सर्वोच्च अदालत। हो, मुद्दा परेपछि सर्वोच्च अदालतले 53 चाहिँ नि 5 विरोध इलासबाट चाहिँ नि फैसला भयो। त्यो फैसला के भन्यो भनेदेखि
तत्कालीन प्रधान न्यायाधीश सुरेन्द्र प्रताप सिंह सहितको 5 इजलास होइन?
अनि त्यो इजलासले के भन्यो भनेदेखि मन्त्री परिषदले नीतिगत निर्णय गर्दाखेरि चाहिँ नि आफ्नो राजनीतिक नारा र चुनावमा लिएको घोषणा पत्रलाई चाहिँ कतिपय आधारमा निर्णय गर्नुपर्ने हुन्छ, त्यो नीतिगत निर्णय चाहिँ गर्न पाउँछ। र यदि चुनाव घोषणा पत्रमै त्यो कुनै गलत कुरा गरिरहेको थियो भने त्यो घोषणा पत्र जारी गर्दाखेरि त्यो बेला नै विरोध गर्नु पर्थ्यो। अब अहिले मन्त्री परिषद निर्णय गर्ने बेला होइन, त्यस कारण नीतिगत निर्णय गर्न पाउँछ भनेर भन्यो। तर त्यही फैसलामा तल के भनिएको छ भनेदेखि नीतिगत निर्णयको नाममा चाहिँ नि आर्थिक कारोबार गर्ने, अनियमितता गर्ने, यस्ता काम गर्न पाइँदैन। त्यस्तो गर्यो भने अख्तियार
नीति कानुन बम विरुद्ध विपरीत चाहिँ गएर काम गर्न पाइँदैन पनि हो आशय।
हो, कानुन विरुद्ध काम गर्न भइरह्यो, कानुन विपरीत काम गर्न पाइँदैन, त्यस्तोमा चाहिँ अख्तियारको क्षेत्राधिकार लाग्छ भनेर प्रष्ट त्यही फैसलामा भनिएको छ।
अब अख्तियारले अहिले सिरानी हालेको त्यो नजिर चाहिँ कुन हो त?
त्यही नजिरमा छ नि, नीतिगत निर्णयमा लाग्दैन भनेर जुन भनेको छ नि
अघिल्लो पार्ट,
अघिल्लो पार्टमा त्यो त नीतिगत निर्णय भनेको त सर्वोच्च फैसलामै भनेको छ भने
अब त्यसो हो भने अख्तियारले किन अहिले नीतिगत निर्णय उम्कियो? अब त्यसो हो भने अख्तियारले किन अहिले नीतिगत निर्णय उम्कियो?
अख्तियारले चाहिँ अघिल्लो भागलाई मात्रै लिएर नीतिगत निर्णय हामीले काम गर्न सक्दैनौँ, नीतिगत निर्णयमा चाहिँ पहिलेदेखि नै उसले भनिरहेको छ, अख्तियारको भने नि त्यही छ नीतिगत निर्णय भन्दाखेरि कुरो के हो भन्ने कुरो जानु पर्यो। नीतिगत निर्णय
हामीलाई प्रश्न पारिदिनु पर्यो भन्ने उसको अर्को माग पनि छ फेरि,
हो प्रश्न पारिनु पर्यो र ऐन संशोधन गर्नु पर्यो भन्ने अख्तियारको भनाइ।
यहाँनिर नीतिगत निर्णयका विषयमा अदालतलाई थप व्याख्या गर्ने अवसर प्रदान अख्तियारले किन गरेन त? किन उम्किन मात्रै खोज्यो त त्यसो भने?
अदालतले बोलिसकेको छ त
होइन, अख्तियारले फेरि पुनर्व्याख्या गर्ने ठाउँ किन दिएन? उहाँहरूलाई जस्तो ल्याएर नीतिगत निर्णयका आधारमा होइन, हामीले चाहिँ यो हाम्रो अधिकार क्षेत्रभित्रै नै पर्ने गरेर ल्यायौँ है भनेर अदालतमा पेस गर्न किन सकेन?
त्यही त, यो गर्न नसक्ने कारण के भनेदेखि अख्तियारको चाहिँ हामीले नियुक्तिलाई कि जन्मलाई हेर्नुपर्छ कि, नियुक्ति नै राजनीतिक भागभन्डाको आधारमा हुन्छ, भागभन्डाको आधारमा हुन्छ। नियुक्ति गर्न पूर्व नै ल, अख्तियारमा नियुक्ति गर्न पूर्व नै अथवा संविधान आयोगमा नियुक्ति गर्न पूर्व नै ल, हाम्रो मान्छेलाई मैले भने मान्छेलाई तिमीले मुद्दा लगाउन पाउँदैनौ, हामीले भने मान्नुपर्छ भनेर शर्त कबुल गराएर ल्याएको हुन्छ कि। त्यो कबुल गराएर ल्याएको हुनाले उनले त्यो नुनको सोझो खाएर त्यो गरे हुन्। अख्तियारकै एकजना आयुक्तले के भन्नुभयो थाहा छ? अनुचित कार्य र नीतिगत निर्णयमा तपाईँले काम किन कारवाही नगरे भन्दाखेरि त त्यो कारवाही गर्न थाल्यो भने त हाम्रो जागिर गइहाल्छ भनेर अहिलेको आयुक्तले भन्नुभएको छ। यसरी उनीहरू चाहिँ सरकारको विरुद्धमा
ठिक छ द्वारकानाथ सर, यसरी क्याबिनेटमै गएर सबै निर्णय गराउने यो ट्रेन्ड किन बढ्दो छ?
किन गरिन्छ भने आफ्नो अधिकारलाई प्रयोग नगर्ने दृष्टिकोण एक। दोस्रो कुरो, ती निर्णयहरू यस्ता किसिमका निर्णयहरू कार्य तपाईँहरूले के बुझ्नुपर्छ भने कार्य विभाजन नियमावली र कार्य सम्पादन नियमावली छ। त्यो कार्य सम्पादन नियमावली फुकाउनु पर्यो भने क्याबिनेटको सब कमिटी छ, 3-4 सब कमिटी छ, त्यो सब कमिटीमा हामीले बसेका छौँ, छलफल गरिन्छ, त्यहाँबाट टुङ्गो लगाइन्छ। त्यो गर्न चाहने हो भने कार्य विभाजन नियमावली छ, अधिकार प्रत्यायोजन छ, सुशासन ऐन छ, ती अन्तर्गत कार्यहरू गरिदिने हो भने कुरा भने अङ्ग्रेजीमा भन्छ म्यालेफाइड इन्टेन्सन, जुन म्यालाफाइड इन्टेन्सन हुन्छ त्यो इन्टेन्सनको मन्त्री परिषदमा लगिसकेपछि निर्णय गराएपछि यही अख्तियारले समात्दैन भन्ने दृष्टिकोणबाट लगिएको हो। उदाहरणको लागि होइन भने एउटा उदाहरण म तपाईँलाई दिन्छु। यो हामीले 2 अगाडि एउटा किताब दिल्लीबाट निकालेको थियौँ, त्यो किताबमा नेपाल ए कन्ट्री इन ट्रान्जिसन, त्यसमा एउटा च्याप्टर छ कि करप्सन नेपालको के स्थिति छ भन्ने कुरामा मन्त्री परिषदलाई भएको अधिकार लाई विभागीय मन्त्रीले प्रयोग नगरेर त्यो जुन उसको कुत्सित भावना छ त्यो भावनामा कर्मचारी र साथसाथै सबै कर्मचारी नहोलान् र मन्त्री राजनीतिक नेतृत्वको मिलोजेलोमा त्यसलाई मन्त्री परिषदमा लगेपछि त्यसलाई अख्तियारको जुन अहिले तपाईँले भन्नुभएको जुन दफा छ त्यो दफालाई प्रयोग गरिकन हेर्न पाइँदैन भन्ने एउटा तर त्यसैमा अहिले तपाईँले के बुझ्नुपर्ने हुन्छ भने यो 53-6-8 मन्त्री यो सर्वोच्चले जुन निर्णय गरेको छ एउटा त्यो र त्यसपछि आएर अहिले फेरि बालकृष्ण नेउपानेजीले यो उसलाई माधव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालजी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजी र त्यसपछि लीलामणिलाई किन लगिएन भन्ने कुरा मुद्दा छ त्यो सब जुडिस छ त्यस कारणले हामी अदालतबाट अब के निर्णय हुन्छ हेरौँ तर मेरो भनाइ के हो भने मन्त्री परिषदमा सामान्यत दुई किसिमबाट कुनै कुराहरू यस्ता निर्णय गर्नुपर्ने हुन्छ तुरन्त गर्नुपर्ने निर्णयहरू हुन्छ भने ठाडो प्रस्ताव लैजान्छ तर त्यो ठाडो प्रस्ताव कस्ता किसिमका लगिन्छ कसैलाई नियुक्ति गर्नु पर्यो कसैलाई मन्त्री परिषदको निर्णयमा च्यालेन्ज नहुने किसिमबाट आर्थिक सहायता अनुदान गर्नु पर्यो त्यस्तो व्यक्तिगत हित हुने राष्ट्रको हितभन्दा व्यक्तिगत हित हुने किसिमको लाग्दा मुख्य सचिव त्यो बेला जिम्मेवार हुँदैनन् हेर्नुहोस् है त्यहाँनिर त्यो तपाईँले बुझ्नुपर्छ मुख्य सचिवलाई जिम्मेवार गराउन सकिँदैन जहाँसम्म बालवाटारको मुद्दा छ त्यो प्रक्रियामा गएको छ त्यो प्रक्रियाले कानुन मिचेको छ त्यो मिचेको हेर्ने जिम्मेवारी मुख्य सचिव तत्कालीन मुख्य सचिवको हो उनको सचिवालयले हेर्नु पर्थ्यो र त्यसको साथसाथै त्यही बेलाका प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ त्यो नैतिक जिम्मेवारीमा यो कानुनको छिद्र खोजेर हामी छैनौँ ल्याएका कुरा पारित गऱ्यौँ भन्नु प्रधानमन्त्रीय पद्धतिको विपरीत हो र शासन देशमा सुशासन कायम गर्ने दृष्टिकोणबाट गलत हो भने
ओके दयाकाजी तपाईँले भने जस्तै कुत्सित उद्देश्यहरू पुरा गर्नका लागि नीतिगत निर्णयको बर्को ओढेर तलका विभागीय मन्त्रालयहरूले गर्ने निर्णय पनि मन्त्री परिषदमा लगेर गरिन्छ भनिरहँदाखेरि
म यसमा मन्त्री परिषदलाई जब दुई तिहाईको सरकार थियो अथवा बहुमतको सरकार थियो कानुन बनाउन कसले रोकेको छ भएका नीति परिवर्तन गर्न कसले रोकेको छ र मन्त्री परिषदमा उपसमितिहरू छ त्यो समितिमा मुख्य सचिव र सचिवहरू बसेर निर्णय गर्छन् त्यो निर्णयको आधारमा किन गरिँदैन मेरो प्रश्न छ यसैमा म थपिदिउँ हिजोको सरकारको बहुमत थिएन तर त्यो भन्दैमा प्रधानमन्त्रीले नैतिकताबाट भाग्न मिल्छ बालुवाटारमा केही व्यक्तिलाई हित हुने दृष्टिकोणले गरिएको त्यो त्यसलाई नीतिगत निर्णय भन्ने कि हुम्ला जुम्ला अथवा ताप्लेजुङका गरिब जनताको हितको लागि गरिएकोलाई भन्नु
यो ललिता निवासको कुरा गर्दाखेरि चाहिँ विष्णु पौडेलका छोरा र सर्वोच्च अदालतका न्यायाधीश उहाँहरूले चाहिँ जग्गा फिर्ता गरेपछि चाहिँ मुद्दा दर्ता गर्नु परेन भनेर अख्तियारले भनेको छ र उहाँहरूलाई मुद्दा दर्ता गरेको छैन यो लरो तान्दै कहाँसम्म पुग्छ फेरि यस्तै गरेर अरूले पनि हामीले जग्गा फिर्ता गर्छौँ भने पनि छोडिदिँदै जाने
यसो हुन्छ लहर तान्दा पहर गरिन्छ यसमा यो के भनेदेखि नि अब विष्णु पौडेलको छोरालाई विष्णु पौडेलले नै छोरो नाबालक भनेर आफैले पास गरे भनेको छ पास गर्दाखेरि गएको भनेको छ त्यो गएको कारणले उहाँमाथि नै मुद्दा लाग्न सक्ने अवस्था थियो होइन अनि सर्वोच्चको न्यायाधीशलाई पनि अब अख्तियारले चाहिँ मुद्दा लगाएन जग्गा फिर्ता गर्छु भन्ने कारणले हो अब यसको असर के पर्छ भनेदेखि नि अब यहाँ त के भनेदेखि
जग्गा फिर्ता गर्छु भन्ने सरकारी साक्षी मानिया छ क्यारे होइन
सरकारी साक्षी माने नमान्ने उहाँले त फिर्ता गर्छु भन्नुभयो उहाँ फिर्ता पनि गराइसक्यो
त्यही पनि प्रक्रिया फेरि अझ फास्ट ट्र्याकमा गएर ल्याएको छ
अब अरू चाहिँ मुद्दा लगाइएका अभियुक्त प्रतिवादीहरूले अदालतमा गइसकेपछि सरकारी जग्गा भन्ने मलाई थाहा थिएन दुईजना भूमाफियाले सब मिलायो भनेर भनेको छ जग्गा मैले किनेको हुँ किनेको जग्गा चाहिँ थाहा थिएन मैले किने अब म चाहिँ फिर्ता गरिदिन्छु भनेर भन्छन् त्यो किन भन्ने भनेदेखि जस्तो भटियानीकै भीमबहादुर गुरुङकै हकमा चाहिँ उनको लागि 50 crore 1 arab भनेको कुरो तपाईँ हामीलाई 100 rupees खर्च गरे जस्तो हो अब मुद्दामा ठहरियो भनेदेखि त्यो जग्गा पनि फिर्ता गर्नुपर्छ अब त्यो जरिवाना पनि त्यति नै लाग्छ जति बिउ कायम हुन्छ अख्तियारले 50 crore भनेको छ त्यो अब त्यो त त्यो बेलाको खरिद बिक्री बेलाको मोल हुन्छ त्यो मोल घटीबढी हुनसक्छ त्यति नै जरिवाना लाग्ने भएको हुनाले त्यो जरिवाना तिर्नको पर्छ भनेर पनि उसले फिर्ता गरिदिन्छु भनेर भन्छन् हो अब अदालतले चाहिँ के भने एकरूपता कायम गर्नुपर्छ मुद्दामा न्याय दिनलाई मापदण्ड एउटै हुन्छ मुद्दा फिर्ता गर्नेलाई चाहिँ नि के जग्गा फिर्ता गर्नेलाई चाहिँ मुद्दा नलाग्ने अब अहिले आएर फिर्ता गर्छु भन्नेलाई चाहिँ सजाय गर्ने कुरो हुँदैन अदालतले एकरूपता कायम गर्नुपर्ने भएको हुनाले उनीहरूलाई पनि जग्गा फिर्ता दिएर के सजायबाट चाहिँ सफाइ दिनुपर्ने अवस्था आउँछ यो चाहिँ अख्तियारको चाहिँ नि यो अरूलाई समेत सफाइ दिनलाई चाहिँ नि भित्री रूपमा चाहिँ दुराशय हो कि भन्ने पनि लाग्छ मलाई त
ए अख्तियारको यो निर्णयमै शङ्का छ
दुराशय भएन अब यहाँ त के भने मिनबहादुर गुरुङ जस्ता र अरू धेरै मान्छेहरू चाहिँ
मुछेका छन्
मुछेका छन् ती मान्छेहरूलाई चाहिँ नि अघोषित रूपमा चाहिँ नि अप्रत्यक्ष रूपमा चाहिँ उनीहरूलाई पनि सफाइ दिने हिसाबले चाहिँ नि यो षड्यन्त्र हो कि दुराशय हो कि भन्ने मलाई लाग्छ।
द्वारकानाथजी, यहाँनिर कर्मचारी तन्त्र स्ट्रङ भइदियो, प्रशासकहरू स्ट्रङ भइदिएला, राजनीतिक निर्णयका रूपमा आउने यस्ता खालका कुत्सित उद्देश्यहरूलाई अटेर गरिदिए, मानिदिएनन् भने त यस्तो सम्भव पनि त हुने थिएन नि।
हुँदैन थियो,
कर्मचारी पनि मिलिदिने अनि अब व्यापारी जो अर्को बाहिरको तत्त्व छ त्यो पनि उसले पनि आफ्नो इन्टेन्सन छिराइदिने अनि माथि लगाएर
निर्णय सफा छ। यो राजनीतिज्ञ कर्मचारी र व्यापारीको नेक्सेसको कारण भइरहेको हो। यस्ता घटना हुने त्यही हो। यस्ता किसिमका घटना तपाईँले कहीँ खोज्दै जानुभयो भने, चाहे तपाईँ अमुक सरकारको टाइममा भएको होस्, अमुक सरकारका टाइममा हो, यो तपाईँ लेखेर राख्नुहोस्। यो देशमा मैले सिंहदरबार छोडेको 55 हो, त्यसपछि म अध्येता भएर बसेको मान्छे हुँ। यो देशमा बहुदल आइसकेपछि त्योभन्दा अगाडिको खराब थियो भनेर हामीले बहुदल ल्यायौँ र त्यसपछि अहिले बहुदल खराब भनेर गणतन्त्र ल्यायौँ। तर मुलुक सुशासनको दृष्टिकोणबाट यस्ता घटनाहरू राजनीतिक नेतृत्वले नभनिकन 1, 2, 3 हुनै सक्दैन। र कुनै कुनै कर्मचारीहरू, सबै कर्मचारी कुनै कुनै कर्मचारीले अडान लिएका होलान्, तर तिनीहरू नगन्य हुन्छ र यो व्यक्तिगत रूपमा ट्रायङ्गुलर नेक्सेसको कारणबाट भएको। र यसमा अर्को थपिनु पर्ने कुरा मैले बारम्बार भनेको छु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा र आयुक्त पदहरूमा भागभण्डा गरिने प्रक्रियाको कारणबाट त्यहाँ जुन व्यक्तिले जुन जुनको समयमा नियुक्त भएका छन् तिनका मुद्दा तामेलीमा गएका छन्। र अर्को कुरो, प्रधानमन्त्रीको खल्टीबाट निकालिएका व्यक्तिहरू आयुक्त हुने हुन्, तीमध्ये कोही छैन, अङ्ग्रेजीमा भन्छन् नि फ्रेङ्केनस्टाइन निस्किँ गए। त्यो फ्रेङ्केनस्टाइन निस्किने बखतमा अदालतमा र अनि आफै निस्किनुपर्ने स्थिति भयो र कई व्यक्तिहरू हिजो अस्तिकै हेर्नुहोस्, ती हामीसँग काम गरेका हुन्, हाम्रो हैसियत र उनको हैसियत हेर्ने हो भने अरबौँ अरब त के अरब होइन, अब त खरबमा पुग्न आगे हाम्रा साथीहरू, कहाँबाट आयो त्यो पैसा? र तिनै व्यक्ति अख्तियारमा कसरी जान्छन्? जहाँसम्म अधिकारको कुरा छ, यस विषयमा मेरो अलिकति फरक धारणा छ। अनुचित कार्यको अधिकारलाई, अनुचित कार्य पहिले थियो अख्तियारको, अहिले झिकिएको छ यो उसबाट, संविधानबाट, गरिबराज्य। यसमा मलाई एउटा के छ भने, हेर्नुहोस्, जबसम्म यसको मतलब फेरि रेफरेन्स लिएर राम्रो रेफरेन्स त हामीले छिमेकी मुलुकबाट लिनु पऱ्यो नि, सेसन जस्ता व्यक्ति भारतको चुनाव आयुक्त हुँदा भारतको निर्वाचन प्रणालीमा प्रधानमन्त्रीदेखि सबलाई थरथर त पारिदिएको हो नि। त्यो किसिमको यदि देशमा हामीले भ्रष्टाचार निवारणको लागि त्यस्तै किसिमको संस्था बनाउने हो भने त व्यक्ति चयन पनि त त्यही हुनु, त्यस्तै हुनु पऱ्यो। व्यक्ति चयन तपाईँ खल्टीबाट अनि विपक्ष जो सदस्यहरू छ तिनले, सदस्यहरू को को छ मेरा भन्ने, त्यसभित्र पनि पार्टीभित्र पनि भागभण्डा, यो सबैले थाहा
ठिक छ। व्यक्ति चयन अब त्यसबाट भए पनि चयन भएर गइसकेको व्यक्तिले पनि आफ्नो पर्ने थियो, त्यसै जनताका लागि देखाउन त सक्थ्यो उसले पनि,
त्यो किन
हामीले गर्छौँ भनेर मौका पाएको बेला त
कसैले गर्ला नि, तर हाम्रो अहिलेसम्मको उदाहरणले देखिएन। त्यसकारणले म के भन्छु भने, जो अनुचित कार्यको नाउँमा त्यो दिन थाल्यो भने अनुचित कार्यको नाउँमा दुःख दिएको घटना धेरै छ, विगतमा अनुचित कार्यको नाउँमा दुःख दिएका धेरै घटना छन्। त्यसकारणले जबसम्म चयनको पद्धति हुँदैन, जबसम्म अख्तियार र अरू संवैधानिक पदहरूको लागि जबसम्म चयनको पद्धति बन्दैन, तबसम्म तजबिजी अधिकार जब दिइन्छ त्यसको दुरुपयोग हुने र त्यसलाई दुरुपयोग हुने शङ्का भएको हुनाले म चाहिँ नि कससली त्यस कुरालाई प्रस्तुत गर्न चाहन्छु, भनेको मतलब नियुक्ति जबसम्म त्यो स्पष्ट हुँदैन त्यही खालका व्यक्ति हुँदैन।
यो नीतिगत निर्णयलाई लाभ हानिको विषय बनाइरहने यो पछिल्लो पटकको स्थिति त देखियो, पछिल्लो पटक माता तीर्थ लगायतका विभिन्न ठाउँको 174-175 रोपनीको जग्गाको कुरा पनि फेरि अर्को टटकारको रूपमा उठिरहेको छ। यो बाहेक विगतका दिनहरूमा फर्केर हेरिदिनुहोस् न, नीतिगत निर्णयको आवरणभित्र घटेका यस्ता घटनाहरू कुन हुन्?
हालसालै चाहिँ मेलम्चीमा चाहिँ ठेकेदार सिएमसी चाहिँ इटालियन भागेर उसले छोडेर गइसकेपछि चाहिँ त्यहाँको ठेक्का दिनलाई चाहिँ 10 आइटममा विभाजन गरेर ठेक्का दिने भनेर मन्त्री परिषदमा लगेर निर्णय गर्यो। त्यो निर्णय गर्ने काम त के भनेदेखि, मेलम्ची आयोजनाको प्रमुख र आयोजनाले त्यहाँ सञ्चालक समिति उसले गर्ने हो, मन्त्री परिषद गर्ने होइन हो, अब मन्त्री परिषद निर्णय गरिसकेपछि उनीहरू जाने के पनि फुक्का भएर चाहिँ जसलाई ठेकाइदिने भयो भनेर त्यसरी गरे एउटा कुरो है। अनि अर्को तपाईँको 2-3 वर्ष अगाडि भारतबाट 2 अरब रुपियाँको लिड बल्ब किन्ने, लिड बल्ब चाहिँ कसको कुन पैसाले भनेदेखि विद्युत प्राधिकरणको पैसाले किन्ने भनेर मन्त्री परिषदमा लगाएर भारतको फलानु कम्पनीसँग किन्ने, त्यो किन्नेखेरि चाहिँ तत्काललाई चाहिँ 5 अरब फाइदा हुन्छ र 40 अरबको चाहिँ यसले चाहिँ ऊर्जा उत्पादन हुन्छ भन्यो। त्यो चाहिँ के भन्यो हाम्रो अब विद्युत प्राधिकरणको प्रमुख चाहिँ कुलमान घिसिङको चाहिँ ख्यातिलाई चाहिँ त्यो सिरानी हालेर उनलाई चाहिँ बाजीमा राखेर चाहिँ निर्णय गर्यो। कुलमान सिंह उता छ उता भइसकेपछि त कहीँ आपत्ति आउँदैन भनेर त्यसको विरोध भएर थियो। पछि चाहिँ त्यो मन्त्री परिषद हट्यो, हटिसकेपछि कुलमान सिंहले चाहिँ किन्नु भएन,
त्यो क्यान्सल भयो
हो। त्यो किन्ने भने त्यो काम गर्ने त कुलमान सिंह अथवा विद्युत प्राधिकरणले हो नि त बाबा, जहाँबाट किन्नुपर्छ किन्नुहोस् न त, फलाने कम्पनीसँग किन्ने उसँग हाम्रो सम्बन्ध राम्रो छ बाह्र छ भनेर यसरी त भएर थियो कि
यसरी नदी नियन्त्रण
एउटा यो आर्थिक सहायता चन्दा पुरस्कार त्यो जस्तो दुरुपयोग
अख्तियारले समात्दैन भनेर नि लानी छ। अनि यही प्रक्रियाबाट नै अनि मन्त्री परिषदमा जान्छ, मन्त्री परिषद जाने कुरो हो होइन भन्ने कुरो हेर्नुपर्ने हो नि त। मन्त्री परिषद गइसकेपछि आफूले गरेको निर्णयमा चाहिँ खालि बालुवाटार विस्तारको काम मात्रै मैले निर्णय गरेँ हो, अरू मलाई थाहा छैन अरे। ए बाबा, मन्त्री परिषदको प्रमुख हो नि, त्यहाँ गएर निर्णय थाहा छैन भन्ने कुरा हुन्छ? एक एक निर्णय थाहा हुन्छ। अहिले भन्नुहोस् मन्त्री परिषदले यतिवटा निर्णय गर्यो भनेर अहिले प्रचारमा आइरहेको छ नि त। त्यति बेला चाहिँ नि एनसिएलको सन्दर्भमा चाहिँ नि एनसिएल जसले बिक्री गरेर गएको कर उसले लाग्ने, यो किन्ने आज यतालाई लाग्ने होइन भनेर चाहिँ मन्त्री परिषदमा ठाडो प्रस्ताव गयो। गइसकेपछि केही मन्त्रीहरूले अर्जुन नरसिंह केसी गङ थापाहरूले चाहिँ हुँदैन यो भनेर विरोध गरे। विरोध गरिसकेपछि मन्त्री परिषदका सदस्यलाई थाहा हुँदैछ भन्ने मैले भन्नु खोजेको कि सबैलाई त्यहाँ के पेस हो भन्ने कुरो, उनीहरूले विरोध गरिसकेपछि त्यो पास भएन। यसरी जाने मन्त्री परिषद लान्छन्, लागिसकेपछि त्यहाँ लगेको कुरो मलाई थाहा छैन भन्ने कुरो आउँदैन भन्ने मेरो कुरो एउटा कुरो है। अर्को अब जुन नियुक्तिको कुरा छ नि अख्तियार लगाएर सबैमा
हो, यहीँनिर थोरै जोड्दैछु, अख्तियारले अहिले कतिको स्वतन्त्रतापूर्वक काम गरेको जस्तो लाग्छ?
हो, हेर्नुहोस् अख्तियार भने संवैधानिक निकाय हो,
छुट्टै अङ्ग,
संवैधानिक निकायले काम गर्दाखेरि कसैलाई सूचना दिनु पर्दैन भन्नु पर्दैन। यहाँ त के भने 22 गते चाहिँ अख्तियारले मुद्दा पेस गर्छ विशेष अदालतमा, 21 गते नै प्रधानमन्त्रीज्यूले चाहिँ बालुवाटारको जग्गा किन्नेहरूलाई चाहिँ मुद्दा लाग्दैछ, मैले जग्गा नकिनेर मैले चाहिँ बचेँ, म त भाग्य मानिरहेछु भनेर उहाँले भन्नुभयो। यसको मतलब प्रधानमन्त्रीलाई अगाडि सूचना दिएको भयो नि त, तपाईँको पार्टीको फलान फलान मुद्दा हामी लगाउँदैनौँ, अरूलाई चाहिँ मुद्दा लाग्दैछ, जग्गा किन्न लाग्दैछ भनेर सूचना गरे। अब यसको मतलब अख्तियार स्वतन्त्र छ छैन भनेको यिनीहरू देखियो नि त, किन त्यहाँ जाहेरी गरियो, जाहेरी गर्नु पनि कुरा हो, अख्तियार चाहिँ स्वतन्त्र।
अब अर्को प्रश्न चाहिँ त्यो जग्गामा करिब करिब 3 अर्बको लोन प्रवाह भएको छ है, यो 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 के हुन्छ त नि ऋण प्रवाह?
अब त्यो के हुन्छ भने
कसले उठाउँछ, त्यो ब्याङ्कहरूले कसरी उठाउँछन्? यस्तो
बिचमा अब दोस्रो तेस्रो हात पछि जग्गा किन्ने विभिन्न मान्छेहरू छन्, उनीहरू घर बनाएर बसे पनि छन्। अब त्यो घर बनाएर बस्ने जग्गा किन्नेहरूले चाहिँ जग्गा जसले आफूले बेचेको थियो उसँग चाहिँ क्षतिपूर्ति माग्नुपर्छ। अब ब्याङ्कहरूको त के भने सरकारी जग्गासँग दिनाङ्क लिन पाउँदैन, नपाइसकेपछि जसले ऋण लिएको उसको सम्पत्तिबाट चाहिँ असुल उपर गर्न जानुपर्छ ब्याङ्कले हो। ती पीडितहरूले पनि अब जसले आफूलाई जग्गा बेच्या हो र अनि त्यही कारणले घर समेत बनायो भने मेरो घरको यति क्षतिपूर्ति जग्गाको यति क्षतिपूर्ति पाऊँ भनेर जानुपर्छ, त्यो क्षतिपूर्ति दिनुपर्छ, किनभने मान्छेलाई अन्यमा पार्न पाइँदैन नि त।
यो नीतिगत निर्णयको रोग अहिलेसम्म त केन्द्रमै भएको अवस्था हो, यो त तल प्रदेश स्तरमा पनि सर्दै जाने, यसरी जथाभावी मन्त्रालयले विभागले कार्यालयहरूले शाखा अधिकृत उपसचिवले सम्म गर्न सक्ने निर्णयहरू लिएर मन्त्री परिषदमा नीतिगत निर्णयको वर्ग उडाउनु भएन।
तपाईँलाई म फिगर दिन्छु, 2006-07 2015-16 मन्त्री परिषदले नीतिगत निर्णय अन्तर्गत मेरो जानकारीमा 3,63 करोड सहायता आर्थिक सहायता गरेको छ,
बाँडेको छ,
बाँडेको छ। त्यो के हो 3.63 बिलियन रिसर्चबाट निस्किएको है, यो पैसा नेपाली जनताको हो कि होइन? अर्को भन्नुपर्ने गौरीबाजीले तपाईँलाई म पनि अलिकति कानुनको विद्यार्थी प्रयोग नगरेको मान्छे, चोरले फौजदारी मुद्दा चलिसकेपछि फौजदारी मुद्दामा अदालतमा गएर अदालतलाई सहयोग गरेपछि मात्रै कानुनन उसको कैद माफी हुने घट्ने हुन्छ। यहाँ खुलेआम जग्गा गलत किसिमबाट लिएको जग्गाको फिर्ता गर्यो भनेर राजनैतिक आधारमा अथवा पदीय दायित्वमा छुट दिइन्छ, अरूलाई लैजान्छ, अब यो के भयो?
अब यहाँनिर अर्को
अब त्यसैले
तपाईँले अर्को पनि यो प्रश्न उठाइदिनु भयो जबरजस्त रूपमा, यस अगाडि अख्तियारले मुद्दा दायर गर्ने बेलामा सम्बन्धित मान्छेहरूलाई पक्राउ गरेरै मुद्दा दायर गर्थ्यो, तर अहिले त खुलमखुल्ला बाहिर भइरहेका मान्छेहरूलाई पनि यसरी फरारको सूचीमा राखेर मान्छेलाई नसमाइकन मुद्दा दायर गर्ने यो चाहिँ कस्तो?
जति त्यहाँ अभियुक्तहरू छन् नि उनीहरूलाई चाहिँ नि फेला परे समयकालाई चाहिँ सबैलाई चाहिँ नि मुद्दा दायर गर्दाखेरि सँगै लैजानुपर्छ। फेला नपरेको फरार छ भने लाने होइन। अहिले त जम्मै अदा अख्तियारमा आएर बयान गरेका छन् भने कोही अब गाड समेत लिएर हिँडिरहेका छन्। पूर्व प्रमुख आयुक्त लगायत सबैहरू गाड समेत लिएर हिँडेका मान्छेलाई चाहिँ नि फरार भनेर पेस गर्यो। यो चाहिँ नि के भन्दा उनीहरूलाई ज्वाइँ सम्मान गरेको र अर्को प्रमाण बनाउनलाई मौका दियो। फेरि प्रमाण बचाउन लोभ गर्न मौका दियो किनभने उनीहरूले चाहिँ नि त्यो गरी चाहिँ अब त्यहाँ अदालतमा जानको लागि चाहिँ नि भनसुन गर्ने दबाब दिने प्रेसर दिने आफ्नो प्रमाण बनाउने अब धरोटीको लागि व्यवस्था गर्ने सबै गर्न पाउँछ नि मौका। मौका पाउँथेनन् त्यसरी उनीहरूलाई सुविधा सहुलियत दिएको हो के हो
यसमा तपाईँलाई यो कुनै व्यक्ति अहिले फरार सूचीमा हुनुहुन्छ उहाँको घरमा 13 प्रहरी छ
हो
उहाँ सबै काम प्रहरीबाट गराइरहनु भएको छ फरार सूचीमा हुनुहुन्छ र भ्रष्टाचारले के भन्ने हो भने पुरानो 7 ऐनकोमा कसैले भ्रष्टाचारमा मुद्दा लाग्ने व्यक्तिलाई उसले कागजात नष्ट गर्ने प्रमाण नष्ट गर्ने शङ्का भए पक्रिएर गर्नुपर्छ। योभन्दा अगाडि अख्तियारले सबैलाई यस्तो मुद्दामा पक्रिएर भ्यानमा हालेर लगेका छ यी भिआइपीहरू परे।
नीतिगत भ्रष्टाचार कम गर्न गर्ने के
मन्त्री परिषदले यो नीतिगत निर्णयको परिधिभित्र के परेको छ भन्ने कुरामा उसले राष्ट्रलाई हित हुने किसिमका कुराहरू छन् भने प्रचलित ऐन कानुनले पनि बाधा गर्छ भने ती ऐन कानुनहरूलाई परिवर्तन गर्ने र कार्यक्रम बनाउनु छ भने राष्ट्रिय हित दृष्टिकोणबाट मात्रै लैजानु।
अख्तियारलाई कमजोर पार्नलाई त अख्तियारको ऐनमै नीतिगत निर्णय सरकारले गर्न सक्ने प्रदेशले समेत गर्न सक्ने भनेर सबैलाई नीतिगत निर्णय पारेर चाहिँ अख्तियारलाई कमजोर पार्ने काम भइरहेको छ।
विधेयक नै प्रस्तुत भइरहेको छ अहिले।
विधेयक प्रस्तुत भइरहेको छ त्यसलाई बलियो पार्ने होइन कमजोर पार्ने काम भइरहेको छ। ऊ कमजोर पार्ने काममा चाहिँ अख्तियारहरू आफै लागिरहेका छ र सरकारले चाहिँ नि अख्तियारलाई बलियो पार्ने हो भनेदेखि नीतिगत निर्णय बाहेक अरू काम चाहिँ हामीले गर्नु गर्दैनौँ भनेर ऐनमा प्रश्न हुनुपर्छ र अख्तियार के अरे सरकारमा बस्नेले भन्नु पर्यो कि अख्तियारले सम्पत्ति शुद्धिकरण विभागले चाहिँ नि हामी सबैको सम्पत्ति छानबिन गरे हुन्छ हाम्रो हामी चाहिँ नि छानबिन गर भनेर भनिदिनु पर्यो। त्यो भनिदियो भनेदेखि सरकारले चाहिँ नि र अख्तियार पनि बलियो हुन्छ भन्ने मलाई लाग्छ।
हस् धेरै धेरै धन्यवाद छ।
नेपालमा नीतिगत निर्णयका नाममा भ्रष्टाचार छोप्न कसरी मन्त्री परिषदको दुरुपयोग हुने गरेको छ र हालैको भ्रष्टाचार प्रकरणमा संवैधानिक अङ्ग अख्तियार कसरी चुकेको छ भन्ने कुरा यस पडकास्टमा समेटिएका 3 प्रशासक न्याय तथा कानुन क्षेत्रका व्यक्तिहरूको विचारबाट स्पष्ट हुन मद्दत पुगेको विश्वास राखेका छौँ। आजको फ्रिडम चौतारी पडकास्ट कस्तो लाग्यो? तपाईँको केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 तथा फ्रिडम फोरमको इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुनेछ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।